यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ। म बेन्जु सुवेदी। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा विघटन विरूद्धको मुद्दामा बहस शुरू। नवनिर्वाचित राष्ट्रिय सभा सदस्य दृग नारायण पाण्डेलाई पद तथा गोपनीयताको शपथ। कोरोना भाइरस महामारीकै बीच मंगोलियामा नयाँ राष्ट्रपति पदका लागि मतदान हुँदै र अस्ट्रेलियाको क्रिसमस टापुको हिरासत केन्द्रमा रहेका शरणार्थी परिवारका एक बच्चालाई आकस्मिक रूपमा अस्पताल पुर्याउनु पर्ने भएपछि सरकारमाथि दबाव। समाचार अब विस्तारमा। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन विरूद्धको मुद्दामा सुनवाई अघि बढ़ाएको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले आज यसअघि गठन भएको संवैधानिक इजलासमा नै सो मुद्दाको सुनवाई अघि बढ़ाउनु भएको हो। आजको इजलासमा निवेदक तर्फबाट प्रतिनिधि सभा विघटन विरूद्धको मुद्दामा बहस शुरू भएको छ। रिट निवेदक सांसदहरूको पक्षबाट बहस गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले धारा 76(5) अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि बहुमत सांसदको हस्ताक्षर बुझाएपछि राष्ट्रपतिले अस्वीकार गर्न नमिल्ने बताउनुभयो। उहाँले प्रतिनिधि सभामा नपुगिकन विश्वास मत प्राप्त गर्न सक्दैन भनेर राष्ट्रपतिले भन्न नमिल्ने भन्दै राष्ट्रपति आफैले निर्णय गर्न पाउने अधिकार नभएको तर्क गर्नुभयो। इजलासको शुरूमा बहस गर्दै वरिष्ठ अधिवक्ता महादेव प्रसाद यादवले धारा 76(5) अनुसार स्पष्ट सरकार बन्दा पनि प्रधानमन्त्री नियुक्त नगरेकाले राष्ट्रपतिको कदम बदर गर्न माग गर्नुभएको थियो। संवैधानिक इजलासका न्यायाधीशहरूमाथि प्रश्न उठेपछि अघिल्लो सातादेखि यो इजलास मुद्दाको मूल विषयमा प्रवेश गर्न सकेको थिएन। इजलासका दुई न्यायाधीशमाथि सरकारी पक्षले प्रश्न उठाएपछि आइतबार विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको थियो भने सोमबार र मंगलबार पनि इजलास बस्न सकेको थिएन। आजको इजलास बसे लगत्तै न्यायाधीश ईश्वर प्रसाद खतिवडाले संसद विघटन सम्बन्धी मुद्दा यसै इजलासले हेर्ने भन्दै बेन्च गठनका विषयमा बहस नगर्न आग्रह गर्नुभएको थियो। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबार आफूसहित न्यायाधीशहरू दीपक कुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्द मोहन भट्टराईको संवैधानिक इजलास गठन गर्नुभएको थियो। संवैधानिक इजलासको रोस्टरमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू दीपक कुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्बर श्रेष्ठ, ईश्वर प्रसाद खतिवडा, आनन्द मोहन भट्टराई, अनिल सिन्हा, प्रकाश सिंह राउत, सपना प्रधान मल्ल, तेज बहादुर केसी, बम कुमार श्रेष्ठ र टंक बहादुर मोक्तान रहनु भएको छ। राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले नवनिर्वाचित राष्ट्रिय सभा सदस्य दृग नारायण पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाउनु भएको छ। सिंहदरबार स्थित संघीय संसद भवनमा आज आयोजित समारोहमा अध्यक्ष समक्ष नवनिर्वाचित सदस्यले शपथ लिनुभएको हो। लुम्बिनी प्रदेशमा एजेड 17 गते सम्पन्न अन्य समूहतर्फको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेपाली कंग्रेसका तर्फबाट उहाँ निर्वाचित हुनुभएको थियो। बाँकेमा कोरोना संक्रमणका कारण थप 3 जनाको मृत्यु भएको छ। भेरी अस्पतालमा 2 जना र नेपालगंज मेडिकल कलेज कोहलपुरमा 1 जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बाँके, बर्दिया र प्युठानका 1-1 जना छन्। यस्तै वीरगंजमा आज थप 2 जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा नारायणी अस्पतालमा उपचाररत रौतहटका 45 वर्षीय पुरूष तथा अली अर्थो सेन्टरमा उपचाररत वीरगंज महानगरपालिका 29 का 55 वर्षीय पुरूष रहेका छन्। सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण निको हुने दर 90% नागेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार सुदूरपश्चिममा अहिले 90.58% कोरोना संक्रमित कोरोना मुक्त भइसकेका छन्। आज बिहानसम्मको तथ्याङ्क अनुसार प्रदेशभरि जम्मा 41,869 जना संक्रमित मध्ये 37,928 जना कोरोना मुक्त भएका छन्। अहिले प्रदेशमा 8.56% अर्थात 3,584 जना मात्र सक्रिय संक्रमित रहेका छन्। समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि सल्यानमा परीक्षणको दायरा बढ़ाइएको छ। संक्रमण फैलिएसँगै यसको नियन्त्रणका लागि जिल्लाका स्थानीय तहहरूले घर दैलोमा नै पुगेर संक्रमितहरूलाई आइसोलेशनमा राख्ने, स्वास्थ्यकर्मीहरूले काउन्सिलिङ गर्ने, औषधि दिने लगायतका काम गरिरहेका छन्। सल्यानबाट दीपक शर्माको यो रिपोर्ट।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि शारदा नगरपालिका सल्यानले समुदाय स्तरमा एन्टिजेन र पीसीआर परीक्षण गर्यो। समुदाय स्तरमा फैलिएका कोरोनाले थप विकराल रूप लिन नपाओस् भन्नेकै लागि घर दैलोमै पुगेर कोरोना परीक्षण गरिएको छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीको भनाइ छ।
आफ्नो गाउँपालिकाभित्र अक्सिजन सहितको 20 बेड आइसोलेसन बनाएका छौँ। त्यसले हामीले प्रत्येक वडामा गएर एन्टिजेन टेस्ट गर्छ। पोजिटिभ भएकोलाई जो घरमा बस्न सक्नुहुन्छ उहाँहरूलाई काउन्सिलिङ गरेर औषधि दिएर डाक्टरले आफूले पठाउनु भएको छ र बाँकी जसलाई हामीले एडमिट गर्नुपर्ने हो त्यहाँलाई डाक्टर आफै चेक गर्दै जहाँ हामीले आइसोलेसन गराएका छौँ त्यहाँसम्म ल्याएर औषधि गर्ने कार्य अगाडि निरन्तर गरिरहेका छौँ।
सल्यानमा वैशाख यता मात्र कोरोना भाइरस संक्रमणबाट 48 जनाले ज्यान गुमाएका छन्। गाउँ गाउँमा कोरोना भाइरस संक्रमणका बिरामी बढ्न थालेपछि अहिले सल्यानका सबै स्थानीय तहहरूले समुदाय स्तरीय पुगेर परीक्षणको दायरालाई अगाडि बढाएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताउनुभयो।
पालिकाका छवटै वडामा पहिलो चरणमा हामीले एन्टिजेन किटद्वारा परीक्षण त्यसपछि पीसीआर परीक्षण गर्यौं। अहिलेसम्मको रेकर्डमा हाम्रो 35 जना पोजिटिभ केस पहिलो चरणमा आयो भने दोस्रोमा 68 जनाको पोजिटिभ केस आएको छ। लक्षण सहितका जो हुनुहुन्छ उहाँहरूलाई सामान्य अवस्थामा पालिकाकै आइसोलेसन केन्द्रमा हामीले अक्सिजन दिएर घर पठाउने गरेका छौं भने जटिल केस भएकाहरूलाई जिल्ला अस्पतालमा र चौरजारी कोविड अस्पतालमा हामीले रिफर गर्ने गरेका छौं।
थप संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय सल्यानले तेस्रो पटक 10 दिन निषेधाज्ञा थप गरेको छ। जिल्लामा अझै 600 भन्दा बढी सक्रिय संक्रमित रहेकाले निषेधाज्ञा लम्ब्याउँदै लगेको प्रमुख जिल्लाधिकारी लक्ष्मी देवी होमागाईले बताउनुभयो।
समुदाय स्तरमा फैलिएको संक्रमण नियन्त्रण गर्नको लागि संक्रमितहरूको परीक्षण गर्न र उपचारको प्रबन्ध मिलाउनको लागि सल्यान जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। जिल्लाका 10 वटै नगरपालिका तथा गाउँपालिकाहरूमा अहिले कोरोना संक्रमितहरूको परीक्षणको दायरा बढाइएको छ।
स्थानीय तहहरूले परीक्षणको दायरा बढाउँदा वास्तविक संक्रमितहरूको पहिचान भएको छ। वैशाख यता मात्र सल्यानमा 1800 भन्दा बढीमा कोरोना भाइरस पुष्टि भएको छ, जसमध्ये 1100 भन्दा बढीले कोरोना जितेर घर फर्किएका छन्। दीपक शर्मा, रेडियो नेपाल, सल्यान।
यो थियो संवाददाता दीपक शर्माको रिपोर्ट। अब अर्को प्रसंग, संक्रमितहरू परीक्षणको दायरामा नआउँदा तनहुँ जिल्लामा समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिएको छ। कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिएपछि संक्रमितहरूलाई परीक्षणको दायरामा ल्याउन र महामारी नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारले तनहुँमा अभियान सहितको कार्यक्रम सञ्चालन गरिरहेको छ। तनहुँबाट संवाददाता अशोक विश्वकर्माको यो रिपोर्ट।
समुदाय स्तरमा कोरोना संक्रमण फैलन थालेपछि तनहुँको शुक्ला गण्डकी नगरपालिका सहित घिरिङ र बन्दीपुर गाउँपालिकामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशले चिकित्सक सहितको टोली नै परिचालन गरेको छ। संक्रमण नियन्त्रणका लागि विशेषज्ञ सहितको टोली परिचालन गरिएको हो। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रवक्ता विनोद बिन्दु शर्मा:
कम्युनिटीमा जहाँ जहाँ केसहरू देखिएको छ जाने, हेर्ने, त्यहाँ बिरामीलाई चेक गर्ने, एन्टिजेन टेस्ट गर्ने, स्वाब लिनु पर्छ स्वाब लिने, कन्सल्टेन्ट डाक्टरको लिडरसिपको नेतृत्वमा नर्सिङ अफिसर, जनसत्ता अधिकृत अनि अर्को ल्याबको प्रयोगशाला कर्मी सहितको टिम तीनवटा क्लस्टरमा चाहिँ अहिले गइसकेका छ।
संक्रमितलाई हेयरको दृष्टिले हेर्ने गरिँदा लक्षण देखिँदा समेत संक्रमितहरू परीक्षणको दायरामा जान सकेका छैनन्। बारम्बारको अनुरोधपछि मात्रै संक्रमितलाई पीसीआरका लागि तयार पार्नुपर्ने अवस्था रहेको शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 7 का वडाध्यक्ष राम बहादुर थापा छेत्रीले बताउनुहुन्छ।
उहाँहरूले जहिले पनि भन्नुहुन्छ हामीलाई कोरोना लाग्यो भनेपछि गाउँमा टोला दूर दूर गर्ने, हेर्ने दृश्य अलग हुने भन्ने जस्तो कुराहरू गर्नु, तपाईँ नलुकाउनु, कमसेकम सम्पर्क आउनुहोस् भनेर हामी घर गएर हिँड्यौँ। त्यो घर गएर हिँड्दाखेरि 3 टोलाबाट 5 जना पिसेरलाई पठाएका छौँ, हिजो मात्रै उहाँहरू जानुभएको छ।
यसरी रोग पहिचान गर्न नै समस्या हुन थालेकाले समुदायमा महामारी फैलन सक्ने सम्भावना बढेपछि चलाइएको प्रदेश स्तरको अभियानले अपेक्षित नतिजा प्राप्त हुन सक्ने प्रवक्ता शर्माको विश्वास छ।
हाम्रो अपेक्षा के हो भनेदेखि यो इन्टरभेन्सनले अरू बढी संक्रमण चाहिँ कम हुन्छ, बढ्दैन, र लकडाउनकै अवस्थामा पनि घर घरमा गाउँ गाउँमा चाहिँ संक्रमण भइरहेका छ। यो अहिलेको यो अभियानले संक्रमण बढी बढ्नलाई रोक्छ भन्ने हाम्रो अपेक्षा हो।
संक्रमण जो कोहीलाई जति बेला पनि हुन सक्छ, यसरी संक्रमितलाई हेयरको दृष्टिले हेर्ने हो भने महामारी फैलिएर ठूलो क्षति हुने निश्चय देखिन्छ। यति बेला परीक्षणको दायरा वृद्धि गर्नुको साथै जनस्तरमा उचित किसिमको कार्यक्रम सञ्चालन गरी संक्रमित प्रतिको धारणा परिवर्तन गर्न सम्बन्धित निकायको ध्यान जानु जरूरी छ। रेडियो नेपालका लागि अशोक विश्वकर्मा तनहुँ।
यो थियो संवाददाता अशोक विश्वकर्माको रिपोर्ट। अब बाँकी समाचार। सोमबार राति ग्यास चुहिएर आगलागीमा परी घाइते भएकी 5 थरकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ। आफ्नै घरमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएकी फिदिम नगरपालिका 4 जोरसालकी 72 वर्षीय तनमाया सापकोटाको उपचारका क्रममा गए राति मृत्यु भएको हो। आगलागीमै घाइते भई उपचाररत तनमायाका छोरा दिननाथ र नाति मदन सापकोटाको समेत सही अस्पतालमा उपचार भइरहेको छ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल समक्ष नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरा सोभिले शैक्षिक प्रमाणपत्र धितो राखेर 25 लाख ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ। मन्त्री पौडेल समक्ष अनेरा सोभिका अध्यक्ष ऐन महरले उक्त कार्यक्रमका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्न विद्यार्थीलाई ल्यापटप किन्न 80,000 दिन र निशुल्क सिम कार्ड प्रबन्ध गर्नुपर्ने लगायत 7 बुदा समेटिएको ज्ञापन पत्र हस्तान्तरण गर्नुभएको हो। मन्त्री पौडेलले सरकारले बजेटमा समावेश गरिएका कार्यक्रमको प्रभावकारी रूपमा छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन।
सुरेश के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार कुन राम्रो होला।
ए इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल गजब भएछ, मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरस महामारीकै बीच मंगोलियामा आज नयाँ राष्ट्रपति पदका लागि मतदान हुँदैछ। कम्युनिष्ट शासन त्यागेर सन् 1992 प्रजातान्त्रिक शासन व्यवस्था अंगालेको मंगोलियामा त्यसैता 6ठौं पटक राष्ट्रपतिका लागि निर्वाचन हुन लागेको हो। डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति बन्नुभएका बाटुलगा खल्टमा भने यसपटक उम्मेद्वार हुनुभएको छैन। मंगोलियाको संविधान अनुसार कुनै पनि राष्ट्रपति दुई कार्यकाल राष्ट्रपति हुन पाउँदैनन्। मंगोलियामा राष्ट्रपतिको कार्यकाल 6 वर्षको हुन्छ। राष्ट्रपतिका उम्मेद्वार हरूमा मंगोलियन पीपुल्स पार्टीबाट पूर्व प्रधानमन्त्री उखनाजिन खुरेलसुक पनि चुनावी मैदानमा हुनुहुन्छ। यस दलको संसदमा बलियो बहुमत रहेको छ। विगतमा सैनिक सेवाबाट राजनीतिमा प्रवेश गरेका कारण खुरेलसुकले जितेमा मुलुकको सार्वजनिक मामिलामा सैनिकहरू हावी हुन सक्ने अनुमान गरिएको छ। मंगोलियाको राष्ट्रपतिको पद खास गरी आलंकारिक प्रकृतिको रहे पनि सेनाको नियन्त्रण र संचालनका साथै कतिपय अवस्थामा राष्ट्रपतिलाई विधेयकमाथि विशेषाधिकार भिटो लगाउने अधिकार रहेको छ। दक्षिण कोरिया र सिंगापुरका अधिकारीहरूबीच आगामी जुलाईदेखि हवाई सेवा थालनी गर्ने बारेमा छलफल शुरू भएको छ। क्वारेन्टीनमा बस्न नपर्ने गरी दुई देशबीच सोझो हवाई उडान गर्ने सम्भावनाका बारेमा छलफल भएको र यस्तो हवाई यात्रा गर्न चाहने व्यक्तिले अनिवार्य रूपमा खोप लगाएको हुनुपर्ने दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन्। स्वास्थ्य अधिकारीहरूले यस्तै उडान ताइवान, थाइल्याण्ड र अमेरिकाका प्रशान्त क्षेत्रहरू गुआम र सैपानमा शुरू गर्ने बारेमा कोरियाले प्रस्ताव पठाएका बताएका छन्। ती देशहरूले कोरोना भाइरस महामारी नियन्त्रणका लागि जारी गरेका प्रतिबन्धलाई खुकुलो बनाएकाले पनि हवाई उडान खोल्न लागेको बताइएको छ। दक्षिण कोरियाले हाल विदेशबाट आउने अधिकांश यात्रुलाई 2 साताको अनिवार्य क्वारेन्टाइनमा व्यवस्था गरेको छ। बुधबारसम्म करिब 92 लाख दक्षिण कोरियालीले कम्तीमा 1 डोज खोप लगाएका छन्। यो संख्या कुल जनसंख्याको करिब 18% हो। अस्ट्रेलियाको क्रिस्टमस टापुको हिरासत केन्द्रमा रहेका शरणार्थी परिवारका एक बच्चालाई आकस्मिक रूपमा अस्पताल पुर्याउनु पर्ने भएपछि सरकारमाथि दबाव परेको छ। शरणार्थी परिवारका 3 वर्षीय बालिकालाई ज्वरो, बान्ता र चक्कर लागेपछि पर्थ अस्पताल लगिएको अधिकारीहरूले बताएका छन्। उनलाई सेप्सिस र निमोनिया भई गम्भीर अवस्थामा उपचारको निम्ति अस्पताल पुर्याइएकाले उपचारमा कठिनाई भइरहेको चिकित्सकहरूले बताएका छन्। शरणार्थी परिवारले चिकित्सकीय उपचार प्राप्त गर्न ढिलाइ को प्रति सरकारको आलोचना गरेका छन्। 10 दिनदेखि बिरामी परेकी बालिकालाई क्रिसमस टापुको अस्पताल पुर्याए पनि त्यहाँ उपचार हुन नसकेपछि पर्थको अस्पतालमा रिफर गरिएको थियो। अस्ट्रेलियाली सीमा बलका प्रवक्ताले विज्ञप्ति प्रकाशित गरी बिरामीको हेरचाहमा व्यक्तिको अक्षमता र आलोचनाको कुनै पनि आरोपलाई सीमा बलले स्वीकार नगर्ने बताउनुभयो। आफ्नो पहिलो विदेश भ्रमणमा रहनुभएकी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई अमेरिका र मेक्सिको सीमा क्षेत्रको भ्रमण गर्न दबाव बढ़िरहेको छ। ठूलो संख्यामा आप्रवासीहरूले गैर कानूनी रूपमा सीमा पार गरिरहँदा उपराष्ट्रपति ह्यारिसमाथि यस्तो दबाव परेको हो। उपराष्ट्रपतिका एकजना सहयोगीले प्रारम्भिक अवस्थामा सिमाना क्षेत्र ह्यारिसको जिम्मेवारीमा पर्ने बताएका थिए। अमेरिकी राष्ट्रपति जो बाइडेनले उपराष्ट्रपति ह्यारिसलाई गएको मार्च महिनामा ल्याटिन अमेरिकाबाट भइरहेको आप्रवासन नियन्त्रण गर्ने जिम्मेवारी दिनुभएको थियो, तर उपराष्ट्रपति ह्यारिसका सहयोगीहरूले राजनीतिक रूपमा विवादित मुद्दाबाट उहाँलाई अलग गर्ने प्रयास गरिरहेका छन्। र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोलाई देशको दक्षिण पूर्वी भागमा भ्रमणमा रहेको बेला एक पुरूषले चड्कन हानेका छन्। राष्ट्रपति माक्रो भ्यालेन्स शहर बाहिरको क्षेत्रमा भ्रमणमा रहनु भएको छ। फ्रान्सेली संचार माध्यमहरूका अनुसार सो घटनापछि दुईजनालाई पक्राउ गरिएको छ। राष्ट्रपति म्याक्रोले सो घटनालाई एक असामान्य घटनाको रूपमा लिनुभएको छ। साथै राष्ट्रपतिले फ्रान्समा राजनैतिक वातावरण बिग्रिरहेको भन्ने कुरा पनि अस्वीकार गर्नुभएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभामा विघटन विरूद्धको मुद्दामा बहस शुरू। नवनिर्वाचित राष्ट्रिय सभा सदस्य दृग नारायण पाण्डेलाई पद तथा गोपनीयताको शपथ। कोरोना भाइरस महामारीकै बीच मंगोलियामा नयाँ राष्ट्रपति पदका लागि मतदान हुँदै र अस्ट्रेलियाको क्रिसमस टापुको हिरासत केन्द्रमा रहेका शरणार्थी परिवारका एक बच्चालाई आकस्मिक रूपमा अस्पताल पुर्याउनु पर्ने भएपछि सरकारमाथि दबाव। यसका साथै दिउँसो 3 बजेको समाचार यहीँ पूरा हुन्छ। अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हवस्त, नमस्ते।